الله الرحمن الرحيم الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله يا أيها الذين آمنوا لا ترفعوا أصواتكم فوق صوت النبي ولا تجهروا له بالقول كجهر بعضكم لبعض ان تحبط اعمالكم وانتم لا تشعرون. پیغمبر سے گفتگو کی تہذیب سکھاتے ہوئے خداوند عالم ہمیں یہ حکم دیتا ہے کہ دیکھو جب پیغمبر سے گفتگو کرو تو تمہاری آواز کا ٹون پیغمبر کی آواز کے ٹون سے اونچا نہیں ہونا چاہیے. اونچی آواز میں پیغمبر سے بات نہ کرو جس طرح سے تم آپس میں ایک دوسرے سے اونچی آواز میں بات کرتے ہو. اگرچہ آپس میں بھی اونچی آواز سے بات کرنا اچھی بات نہیں ہے, ایک بات میں عرض کروں گا, لیکن آپس میں اگر تم نے اونچی آواز سے بات کر لیا تو کوئی گناہ نہیں ہے, لیکن پیغمبر سے اگر تم نے اونچی آواز سے بات کر لیا تو یہ گناہ ہے, اور ایسا گناہ ہے کہ تمہاری ساری اچھائیوں پر پانی پھر جائے گا, جتنے تم نے نیک کام کیے ہیں سب ختم ہو جائیں گے. ان تحبط اعمالکم, تمہارے سارے اعمال ہبط ہو جائیں گے, و انتم لا تشعرون, تمہیں خبر بھی نہیں ہوگی, پتہ بھی نہیں چلے گا. تو گفتگو کل ہم نے یہاں پر چھوڑی تھی کہ کچھ کام ایسے ہوتے ہیں, کچھ ایسے گناہ ہیں کہ اگر ہم نے انہیں انجام دے دیا تو وہ تو گناہ ہیں, ان کی سزا تو ہے ہی, لیکن ان کا اثر یہ ہوتا ہے کہ ہمارے جو پچھلے اچھے کام ہیں وہ بھی ختم ہو جاتے ہیں. ہم تو بڑے خوش خوش دنیا سے گئے کہ ہم نے اتنے سارے اچھے کام کیے ہیں, اس کا کچھ تو وہاں بدلہ ملے گا, جزا ملے گی. اچھا علیکم السلام, ہمیں اپنی اچھائیاں تو یاد تھیں, اپنے نیک اعمال تو یاد تھے, برائیاں ہمیں اپنی یاد نہیں تھیں, لیکن وہاں جب پہنچے تو بعض گناہ کے سبب وہ سارے کے سارے اعمال ہمارے باطل ہو گئے. کچھ چیزیں کل بیان کی تھیں, ایک دو ایک باتیں رہ گئی ہیں اس سلسلے میں جس سے عمل ہمارا ہبط ہو جاتا ہے. ہوشیار رہیں, اول تو کوئی گناہ نہ کریں, لیکن بعض گناہ زیادہ حساس ہیں کہ ان کو اگر ہم نے انجام دے دیا تو اس کے بنا پر ہمارے تارے کیے ذرے پر پانی پھر جاتا ہے, وہ بھی وہاں کے اوپر جہاں پہ تلافی کی گنجائش. قیامت کے دن اب تلافی تو نہیں نہ ہے, جو کچھ ہے وہی ہے. دنیا میں اگر پتا چل جائے تو بہرحال تلافی کر سکتے ہیں. اگر ایسے کام ہم نے انجام دیے تھے جس سے ہمارے پرانے عمل ہبط ہو گئے ہیں تو اس کا علاج ہے دنیا میں. ابھی عرض کریں گے کہ جہاں بعض گناہوں کے سبب اچھے اعمال ختم ہو جاتے ہیں, وہیں پر بعض اچھے کام کے ذریعے سے گناہ ختم ہو جاتے ہیں. دونوں طرف سے ہے معاملہ, یہ جو ہے دو طرفہ ہے, ایسا نہیں ہے کہ فقط ایک ہی طرف کا معاملہ ہے. تو دنیا میں اگر احساس ہو جائے, پتا چل جائے اور انسان علاج کرنا چاہے تو علاج ممکن ہے, راستہ بند نہیں ہوا ہے ابھی, مرنے کے بعد راستہ بند ہو جاتا ہے. پھر وہاں کے اوپر بات پھر جائیں گے تو پھر وہ نہ مال کام آئے گا نہ اولاد کام آئے گی, کوئی بھی وہاں پر کام نہیں آ سکتے ہیں. تو ایک چیز جس سے ہمارے سابقہ اعمال ہبط ہو جاتے ہیں, جتنے اچھے کام کیے ہیں وہ ختم ہو جاتے ہیں, ان پر پانی پھر جاتا ہے, وہ ہے انبیاء اور ان لوگوں کا قتل جو دنیا میں عدل و انصاف کا قیام چاہتے ہیں. عدل و انصاف کے لیے جو لوگ کوشش کرتے ہیں ان کا قتل, یہ وہ گناہ ہے جس کی بنا پر سارے پچھلے اعمال ہمارے بیکار ہو جاتے ہیں. چنانچہ سورہ آل عمران کی آیت 21 اور 22 میں اس مسئلے کو خدا پیش کرتا ہے کہ ان الذین یکفرون بآیات اللہ, وہ لوگ جو اللہ کی آیتوں کا, اللہ کی یہ جو ہے نشانیوں کا انکار کرتے ہیں, وَيَقْتُلُونَ النَّبِيِّينَ بغیر الحق, اب بے گناہ انبیاء کا, بہت سے بات ہے نبی بے گناہ ہوتا ہے, بے گناہ انبیاء کا بلا وجہ نا حق قتل کر دیتے ہیں, وَيَقْتُلُونَ الَّذِينَ يَأْمُرُونَ بِالْقِسْطِ مِنَ النَّاسِ, اسی طرح سے لوگوں میں سے وہ افراد جو عدل و انصاف کے قیام کی کوشش کرتے ہیں ان کا قتل کر دیتے ہیں. یہ قتل چاہے نبیوں کا قتل کریں یا ان لوگوں کا قتل جو تحریک آزادی میں شامل ہیں, جو عدل و انصاف کے قیام کی یہ جو ہے کوشش کرتے ہیں, انہیں اگر قتل کر دیا ہے تو فبشرہم بعذاب الیم, تو انہیں بشارت دے دو قیامت میں دردناک عذاب کی. اولائک الذین حبطت اعمالهم فی الدنیا والآخرہ. اس قتل کی سزا تو آخرت میں ہے ہی عذاب علیم کی شکل میں, دوسری سزا ان کی یہ ہے کہ جو کچھ بھی انہوں نے کام کیا ہے, عمل انجام دیا ہے, وہ سارے کا سارا باطل ہو جائے گا. اس کا انعام نہ ان کو دنیا میں ملے گا, نہ اس کا انعام انہیں آخرت میں ملے گا. وما لهم من ناصرین, اور آخرت میں ان کی مدد کرنے کوئی نہیں آئے گا. آزادی خواہوں کا اگر قتل کیا ہے تو شفاعت سے بھی محروم ہو جائیں گے. شفاعت اہل بیت ہے نا, ہماری ساری امیدیں وابستہ ہیں, لیکن یہ شفاعت جو ہے مطلق نہیں ہے. کچھ بھی کیا جاؤ شفاعت ہو جائے گی, ایسا کچھ نہیں ہے. صاف صاف قرآن کہتا ہے کہ وہ افراد جو ان لوگوں کے قتل میں اپنے ہاتھوں کو آلودہ کر لیتے ہیں کہ جو عدل و انصاف کے قیام کے لیے کوشش کر رہے ہیں, ان کے لیے تین چیزیں ہیں. ایک تو آخرت میں فبشرہم بعذاب علیم, اس کی سزا وہاں دردناک عذاب کی شکل میں ملے گی. نمبر ایک. نمبر دو, ان کے سارے اعمال بیکار ہو جاتے ہیں, سب ہفت. جتنا روئے تھے سب بیکار, جتنا ماتم کیا سب بیکار, جتنا نوحہ پڑھا سب بیکار. قرآن کی واضح آیت ہے یہ, یہ جو ہے متشابہات میں نہیں ہے, محکمات بالکل صاف ستھرے. حبطت اعمالہم فی الدنیا والآخرہ. اس کے بعد وما لہم من ناصرین, قیامت میں کوئی ان کی مدد کرنے والا نہیں ہوگا. قیامت کے جو ہے مددگار ہیں نا اہل بیت علیہ السلام, ائمہ طاہرین علیہ السلام, ہمارے یہ جو ہے مددگار ہیں نا قیامت کے. لیکن یہ وہ گناہ ہے جس کی بنا پر اس نعمت سے بھی ہم محروم رہ جائیں گے. ایک اور چیز جو اعمال کو ہفت کر دیتی ہے وہ ہے دشمنی اہل بیت. خوب نمازیں پڑھ رہے ہیں, خوب روزے رکھ رہے ہیں, خوب حج بجا جاتے ہیں, لوگوں کی مدد بھی کرتے ہیں, تعاون بھی ہے, ساری چیزیں ہیں, سارے اچھے کام کر رہے ہیں, بالکل کہیں سے کوئی کمی نظر نہیں آتی ہے. اخلاق بھی بہت اچھا ہے, تواضع بھی ہے, انکساری بھی ہے, غیبت بھی نہیں کرتے, تہمت بھی نہیں لگاتے. علیکم السلام ورحمۃ اللہ. بظاہر ایک بندے مومن کا بہترین نمونہ ہے, ساری اچھائیاں موجود ہیں, لیکن اگر یہ جو ہے بغض اہل بیت ہے, عداوت اہل بیت ہے, سارے کے سارے بیکار ہیں. بے پناہ حدیثیں سلسلے میں جو ہے وہ پائی جاتی ہیں کہ انسان ہمیشہ روزہ رکھتا رہے, ہمیشہ راتوں کو اٹھ کر کے نمازیں پڑھتا رہے, ساری رات جا کے اللہ کی عبادت کرے, کوہ ابو قبیس بڑا پہاڑ ہوتا اس کے برابر سونا اگر صدقہ و خیرات کرے, غریبوں میں بانٹتا رہے, لیکن اگر حب اہل بیت نہیں ہے, حب اہل بیت اگر نہیں تو سارے کے سارا بیت. وہی مثال جو میں نے دی تھی کہ بڑی شاندار بلڈنگ برسوں کی محنت سے بنایا, ایک بم لا کر کے رکھ دیا, اڑ گئی ایک سیکنڈ میں, ایک سیکنڈ میں. خط لکھا کسی کو, بڑی محنت سے اس کو خط لکھا, اچھی عبارات, خوبصورت عبارات, بہترین کاغذ, بہترین لفافہ, ایڈریس کو اچھی طرح ٹائپ کیا, مگر اس کے اوپر یہ جو ہے وہ ٹکٹ نہیں لگایا, اسٹیپ نہیں لگایا, وہ خط پہنچے گا؟ بیرنگ ہو جائے گا خط. اگر وہاں کوئی قیمت دے کر کے وصولنے کو تیار ہو جائے تو شاید لے بھی لیا جائے. ساری عبادتیں ہیں لیکن اگر محبت اہل بیت نہیں ہے, اگر بغض اہل بیت ہے, دشمنی اہل بیت ان چیزوں میں سے ہے جس کی بنا کے اوپر سارے کا سارا جو ہے عمل باطل ہو جاتا ہے. اسی طریقے سے روایتوں میں نماز کے سلسلے میں ترک نماز, چھوٹ گئی نماز ایک الگ سی چیز ہے, کبھی کبھی چھوٹ جاتی ہے, قضا ہو جاتی ہے, سوتے رہے, صبح اٹھے سورج نکل چکا تھا, نماز قضا ہو گئی, بھول گئے, غفلت کا شکار ہو گئے, ہو جاتا ہے کبھی کبھی اس کو فوراً قضا, وہ ایک الگ سی چیز ہے, نہیں پڑھیں گے نماز. کیا بیچتی ہے نماز؟ ہیں ایسے افراد, جسارت اتنی ہوتی ہے, نماز کی کیا حیثیت ہے؟ نماز کے مقابلے میں ایک چیز کو لا کر کے رکھ دیا جس کا کوئی جو ہے مقابلہ اس کا نہیں ہے. جی ہمیں نماز کی ضرورت نہیں, ہم تو آزاداری کر لیتے ہیں. یہ کوئی تقابل دونوں میں نہیں ہے, بحث بھی چھڑ جاتی ہے اکثر کہ نماز افضل ہے کہ آزاداری افضل ہے. حماقت کی بات ہے نا. یا وہاں ہوتا ہے جب دو الگ الگ چیزیں آپ سے پوچھیں کہ آپ کی یہ آنکھ افضل ہے, یہ آنکھ افضل ہے, کون سی آنکھ افضل ہے, कौन सी आंख फोड़ दें आपकी? हाँ, ये वाली फोड़ दें, इसको बाकी रखें। बहन दोनों या क्या मतलब? यहां या था को कोई मामला ही नहीं है, दोनों दोनों चाहिए हमें। यही हाल है आजादारी हो या ये जो नमाज, इनका कोई आपस में तकाबुल नहीं है। आजादारी क्यों मनाते हैं? इमाम हुसैन की शहादत को याद करने के। इमाम हुसैन की शहादत काहे के लिए थी? अशहदु अन्नका कद अकमत अस्सलात, इस कयाम नमाज के लिए तो थी और काहे के लिए थी? तमाम फजाइल और ये जो मनाकिब इमाम हुसैन में से निकाल के एक जुमला निकाल, अशहदु अन्नका कद अकमत अस्सलात व अतैत अज़्ज़कात व अमरत बिल मारूफ व नहीत अनिल मुनकर। जब ये जो ज़ियारत पढ़ते हैं ना, कभी इस माना पर गौर किया? मैं गवाही देता हूं कि आपने नमाज को कायम किया। तो जिस शहादत हुसैन के लिए हम आजादारी को रखा, अगर शहादत इमाम हुसैन ना होती, करबला ना होती, ये मसायब ना होते, आजादारी होती खुद ना होती आजादारी? इसी करबला को जिंदा रखने के लिए हम आजादारी करते हैं, और तो कोई मकसद नहीं ना आजादारी का है। और ये करबला किस लिए वजूद में आई है? तीरों के बौछार में इमाम हुसैन ये जो है नमाज पढ़ रहे हैं। सईद और जुहैर जैसों को कुर्बान किस लिए किया गया था? काय के लिए? जब ये जो है जोहर आशूरा, अबू समामा ये सैदावी आके कहते हैं मौला ये नमाज का वक्त है, इमाम कहते हैं ज़क्करता सलात, ज़क्करता या ज़क्करता दोनों तरीके से पढ़ा गया है। ज़क्करता सलात अगर हो तो है कि आपने नमाज की ये जो है याद दिला दी, और ये जो है ज़क्करता सलात अगर पढ़ें तो आपने नमाज को याद किया, खुद याद किया, हमें तो याद थी ही, और ज़क्करता हमें भी उसकी याद दिला दी। कद ज़क्करता सलात या ये जो है ज़क्करता सलात, तुमने नमाज को याद किया। कद जअलकल्लाहु मिनल मुसल्लीन, दुआ इमाम क्या देते हैं? अल्लाह तुम्हें ढेर सी औलाद दे दे, ढेर सी दौलत दे दे, ढेर सा औहदा, अल्लाह तुम्हें नमाज गुजारों में शुमार करे। यानी कोई एक ऐसा दर्जा है कि अबू समामा सैदावी जो हुसैन के साथ करबला में शहीद होने के लिए आए हैं, जो दर्जे शहादत पर भी फायज होने वाले हैं, उससे बड़ा भी शायद कोई दर्जा है कि वहां फरमाते कद जअलकल्लाहु मिनल मुसल्लीन, अल्लाह तुम्हें नमाज गुजारों में शुमार करे। इतना बड़ा दर्जा जो है नमाज। अब उसके लिए हम ये कहें फिर उसके बाद तीरों के बारिश कैसे नमाज पढ़ें? सईद और जुहैर आकर के अलैकुम सलाम आगे खड़े हो जाते हैं, मौला तीरों को हम सीने पर रोकेंगे, आप नमाज पढ़िए, आप नमाज पढ़िए। ये कोई मामूली तो नहीं था अफराद थे। खूब इतनी अहमियत नमाज की। हदीसों में है कि अगर कोई इंसान नमाज को तर्क कर दे अमदन, जानबूझ के नहीं पढ़ेंगे नमाज, सरकशी बगावत, नमाज को इंसान तर्क कर देता है तो ये गुनाहाने कबीरा में से है, और ये वो गुनाह है जिससे हमारे साबिका आमाल हब्त हो जाते हैं। इमाम अलैहिस्सलाम गुनाहाने कबीरा को बयान कर रहे हैं, ये गुनाह कबीरा है, ये गुनाह कबीरा है, ये गुनाह कबीरा है। एक साहब खड़े हुए का मौला ये बताइए, माल यतीम खाना ज्यादा बड़ा गुनाह है या नमाज को तर्क कर देना बड़ा गुनाह है? क्योंकि इमाम ने ये जो है गुनाहाने कबीरा की फहरिस्त में गिनाते गिनाते बताया कि यतीम के माल को खा जाना नाहक, बच्चा है, तमसिन है, यतीम है, आपके अख्तियार में है, आप उसका माल खा गए, ये गुनाहाने कबीरा में। तो सवाल करता है कि मौला ये बताइए, नमाज का तर्क कर देना ज्यादा बड़ा गुनाह है या यतीम का माल खा लेना ज्यादा बड़ा गुनाह है? इमाम ने कहा नमाज का तर्क कर देना ज्यादा बड़ा गुनाह है। मगर आपने गुनाह ने कबीरा की फहरिस्त में नमाज को तर्क करने को बयान नहीं किया, पूरी फहरिस्त खत्म हो गई, इसका तस्करा आपने कहा? इमाम ने कहा किया तो है, और कहां किया? कौन ही कहा था मैंने कुफर जो है गुनाह ने कबीरा में से है, और कुफर से नमाज का क्या ताल्लुक है तर्क सलात का? इमाम ने कहा कि तर्क सलात दर हकीकत कुफर है, तर्क सलात कुफर ही के ज़ैल में आता है। फिर इमाम ने कुरान की आयत पढ़ी, क्या तुमने ये आयत नहीं पढ़ी है? मैं यकफुर बिल ईमान, जो ईमान लाने के बाद कुफर इख्तियार करे, ईमान है, ईमान होते हुए जो काफिर हो जाता है, यानी ईमान रखते हुए जो नमाज को तर्क कर देता है, तो कुरान ने तर्क नमाज को कुफर से ताबीर किया है। من یکفر بالایمان فقد حبط عمله وفی الاخرت من الخاسرین، جو نماز کو ترک کر دیتے ہیں ان کا سارا عمل حبط ہو جاتا ہے اور آخرت میں وہ گھاٹا اٹھانے والوں میں سے. جب وہاں پہنچیں گے تو ہاتھ خالی ہے. سوچ کے تو آئے تھے کہ بہت کچھ ہمارے پاس ہے. نماز نہیں پڑھتے تھے مگر روزہ رکھتے تھے، نماز نہیں پڑھتے تھے مگر حج بجا لاتے تھے علیہ السلام ورحمۃ اللہ، نماز نہیں پڑھتے تھے مگر لوگوں کی یہ جو ہے امداد تو کرتے تھے، ہاتھ بھرا ہوا سمجھ رہے تھے. لیکن وہاں جب پہنچے ہیں تو فہوا من ال، قرآن کہتا ہے فہوا من الخاسرین وفی الآخرت وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ، آخرت میں وہ گھاٹا اٹھانے والوں میں ان کا شمار ہوگا. کیوں؟ اس لیے کہ اپنے کو نماز سے دور کر لیا تھا. ایک اور چیز جو گناہ میں شامل ہے اور جس سے عمل حبط ہو جاتا ہے، میاں بیوی دونوں غور سے سنیں، عورت مرد دونوں غور سے، کیونکہ دونوں کو اس میں سمیٹ لیا گیا اس حدیث میں. اور اکثر یہ ہو جاتا ہے، جملے ہم لوگوں کی زبان سے نکل جاتے ہیں، خدا نہ کرے یہ جملے دل کی گہرائیوں سے نکلے ہوں، اس سے میں یوں کہہ دیا ہوں انشاءاللہ. ڈرتے ڈرتے بیوی نے شوہر سے کہ جب سے تمہارے گھر میں آئے ہیں کوئی اچھائی ہم نے تم نے نہیں دیکھی، کوئی خیر تمہارے گھر میں ہمیں نظر نہیں آیا. یا شوہر کہہ دیتا ہے بیوی سے جب سے تم ہمارے گھر میں آئی ہو، جب سے ہمارا تمہارا ساتھ، تو کوئی خیر تم میں ہمیں یہ جو ہے وہ نظر ہی نہیں آیا. کیونکہ اب سوائے یہ جو برائیوں کی اچھائیاں نظر نہیں آتی، اچھائیاں بھی کوئی ہیں. امام فرماتے ہیں کہ اگر شوہر بیوی سے یہ کہہ دے کہ تم میں کوئی خیر ہمیں نظر نہیں آیا، یا بیوی اپنے شوہر سے کہہ دے کہ ہمیں تمہیں تمہارے اندر کوئی خیر نظر نہیں آیا، فقط حبط عملو، ان کا عمل حبط ہو جاتا ہے. زبان بہت احتیاط سے کھولنے کی ضرورت ہے، لڑائی جھگڑے اختلافات میں بے قابو نہ ہو جائیں. انصاف کے کوئی انسان ایسا نہیں جس میں کہا رہے اس میں کوئی اچھائی ہے ہی نہیں. تو بہرحال انسان میں خامیاں بھی ہوتی ہیں، برائیاں بھی ہوتی ہیں، اچھائیاں بھی ہوتی ہیں. اگر کوئی شوہر اپنی بیوی سے کہہ دے یا بیوی اپنے شوہر سے جملے کو کہہ دے، تو امام فرماتے ہیں کہ عمل حبط ہو جاتا. آخری چیز بیان کر کے اس چیپٹر کو بند کروں، لمبا ہو گیا چیپٹر. اکثر ہم لوگوں کو کسی کے بارے میں شک ہو جاتا ہے، گمان ہو جاتا ہے، اور ہم لوگ اسی شک کی بنیاد پر اپنی پوری عمارت کھڑی کر دیتے ہیں. زیادہ تر ہم لوگوں کی عمارتیں جو ہیں شک اور گمان کی بنیاد پر ہیں، کسی کے عقیدے کے بارے میں، کسی کے عمل کے بارے میں، کسی کے اچھا ہونے کے بارے میں، یہ جو ہے برا ہونا. فلاں عورت یا فلاں مرد آوارہ ہے، بچلن ہے، ثبوت ہے آپ کے پاس، وہ شرعی ثبوت ہے. نہیں نہیں، ہم نے کچھ ایسا محسوس کیا ہے. زیادہ تر ہم محسوس ہی تو کرتے ہیں، کسی کی تقریر سن لی، کسی کی تحریر دیکھ لی، کہیں سے کوئی یہ جو ہے کلپس کہیں سے مل گیا، ڈال دیا گیا، اس کی بنیاد پر ہم پورا نظریہ قائم کر لیتے ہیں اس کے بے دین ہونے کے سلسلے میں، اس کے دیدار ہونے کے سلسلے میں، شک اور گمان کی بنیاد کے اوپر. اسلام میں ہے کہ آپ کی بنیاد یقین پہ ہونا چاہیے. کسی کو اچھا سمجھیں یقین کی بنیاد پر، کسی کو جو ہے وہ برا سمجھیں. آپ یوں ہی خامخواہ کسی کو برا نہیں کہہ سکتے ہیں کہ فلاں صاحب جو ہیں برے ہیں، فلاں صاحب بدکار ہیں، فلاں صاحب تو بے نام ہے، وہ تو تارک الصلات ہے علیکم السلام. کیوں؟ اس میں سینٹر میں ہم نے دیکھا تھا، وہ سب لوگ نماز پڑھ رہے تھے، وہ باہر گھوم پھر رہے تھے، سگریٹ پی رہے تھے. اب ایک دن دیکھ کر کے ان کو تارک الصلات تو نہیں کہہ سکتے. کیا پتا وہ کس مجبوری میں اس وقت ہے، شاید کپڑا ان کا پاک نہیں تھا، نجس تھا، وہ گھر جا کر کے نماز انہوں نے پڑھ لی. آپ نے دیکھا، آپ جانتے ہیں 24 گھنٹہ آپ ان کے ساتھ. اچھا ممکن ہے ایک دن نہیں پڑھا، ایک دن نہ پڑھنے سے کوئی تارک الصلات نہیں ہو جاتا. عموماً گھروں کے اندر جھگڑے جو ہوتے ہیں، طلاق کے کیسز جب آتے ہیں، ان کی جب اسٹوری سنی جاتی ہے، تو عموماً بنیاد شک پر تھی. بیوی کو شک ہو گیا کہ ہمارے شوہر کا کسی اور سے کوئی چکر ہے. کیوں چکر ہے؟ دیکھو صبح شام دوپہر فلاں خاتون کا فون آیا کرتا ہے ان کے پاس. تو یا شوہر کو شک ہو گیا بیوی کو، دونوں طرف کی بات درج کر رہا ہوں میں، کبھی ایک طرف کی بات نہیں کرتا. فلاں نہیں، فلاں سے کیوں، ہم نے دیکھا تھا کہ ہم فلاں عورت فلاں مرد سے بہت ہنس ہنس کے بات کر رہی تھی. خب بعض لوگوں کی خاصیت ہے ہنس کے بات کرنا. ہمارے ایک صاحب ہیں، انہوں نے اپنے باپ کے جو ہے انتقال کی خبر بھی ہمیں دی ہنس کے. فون آیا ان کا، ان کی عادت ہے ہنسنا، خاصیت ہے. اب کسی کو ہنس کوئی رہا ہے، ہنسی ہزار طرح کی ہنسی ہوتی ہے، ہر ہنسی کو شک اور گمان کی بنیاد پر اگر کسی نے اپنی عمارت قائم کر لی ہے، امام صادق علیہ الصلوۃ والسلام فرماتے ہیں من شک او ظن فاقام علی احدہما فقد حبط عملہ، اگر کوئی انسان اپنی فکری بنیاد، عملی بنیاد جو ہے شک یا یہ جو ہے گمان کی بنیاد کے اوپر عمارت کو قائم کر لیتا ہے، رائے قائم کر لیا کسی کے بارے میں شک کی وجہ سے، سزا کسی کو دے دی شک کی بنیاد کے اوپر، تعلقات توڑ لیے شک کی بنیاد کے اوپر، شک اور گمان کی بنیاد پہ اگر کوئی اب عمل کرتا ہے فقد حبط عملہ، اس کے سابقہ اعمال جو ہیں یہ خود تو گناہ ہے ہی، خود یہ گناہ ہے، سابقہ اعمال بھی اس کے حبط ہو جاتے ہیں۔ لہذا قرآن کی یہ آیت ولا تقف ما لیس لک به علم، اس چیز کا آپ کو علم نہیں ہے، یقین نہیں ہے، تو شک اور گمان کی بنیاد کے اوپر آپ کوئی مستقل رائے قائم نہ کریں۔ ٹھیک ہے، اگر آپ کو شک ہے آپ تحقیق کر سکتے ہیں، جستجو کر سکتے ہیں، البتہ ان کے بارے میں تحقیق و جستجو جس کے بارے میں آپ کو تحقیق و جستجو کرنے کا حق ہے، مثلا پیش نماز کے بارے میں آپ تحقیق کر سکتے ہیں کہ عادل ہیں یا نہیں، لیکن ایک دوسرے آدمی کے بارے میں کیا آپ کو حق ہے، کیا ضرورت ہے آپ کو پڑھیے کہ آپ جا کے ان کے بارے میں چھان بین کریں گے کیا کرتے ہیں۔ تو وہاں جہاں پر آپ کو کوئی ضرورت ہے وہاں کے پر ٹھیک ہے آپ تحقیق کر لیں، جستجو کر لیں، جج کے بارے میں آپ تحقیق و جستجو کریں، جہاں پر عدالت شرط ہے جن جن کاموں کے لیے وہاں پر آپ کو احراز کرنا ہے، جستجو کرنا ہے، لیکن عام لوگوں کو ایک دوسرے کے بارے میں لا تجسس، بعد میں بھی آئے گی بحث کہ ایک دوسرے کی زندگی میں تاک جھانک کا اسلام نے حق نہیں دیا ہے کسی کو۔ تو یہ وہ مقامات ہیں، یہ وہ گناہ ہیں جس سے عمل حبط ہو جاتا ہے۔ یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم فوق صوت النبی ولا تجہروا له بالقول کجہر بعضکم لبعض، دیکھو کبھی بھی پیغمبر سے اونچی آواز میں بات نہ کرنا جیسے تم آپس میں ایک دوسرے سے اونچی آواز میں بات کر لیتے ہو، اگر تم نے یہ کیا فقد حبط عملکم وانتم لا تشعرون، تم تو سوچ بھی نہیں سکتے تھے، تمہارے سارے عمل جو ہیں وہ باطل ہو جائیں گے۔ یہ تھا حبط عمل، اسی کے مقابلے میں تکفیر عمل۔ تکفیر یعنی بات ایسے اچھے کام ہیں کہ اگر ہم نے انہیں انجام دے دیا تو ہماری پچھلی ساری خطائیں ختم ہو جاتی ہیں، معاف ہو جاتی ہیں۔ اتنے گناہ کیے تھے، ایک دو ہزار لاکھ کروڑ ارب خرب سب، جیسے ساری اچھائیاں مٹ جاتی ہیں اسی طریقے سے ساری برائیاں، اب وہ یہ جو مٹانا ہمارے ہاتھ میں، ہم کس چیز کو مٹا رہے ہیں، اچھائیوں کو مٹا رہے ہیں یا یہ جو ہے برائیوں کو مٹا رہے ہیں، وہ چیزیں جن سے جو ہے تکفیر کا عمل انجام پاتا ہے۔ اور وہ سب چیزیں کہ کفر کا معنی ہے چھپا دینا، کفر کوئی گالی اولی نہیں ہے، کیونکہ ہر مومن مومن بھی ہے اور کافر بھی ہے، ہر کافر کافر بھی ہے اور یہ جو ہے مومن بھی، آیت الکرسی پڑھتے ہیں نا، کیا کہتے ہیں وَمَن يُؤْمِن بِاللَّهِ وَيَكْفُر بِالطَّاغُوتِ فَقَدْ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقَى لَا انفِصَامَ لَهَا وَاللَّهُ سَمِيعٌ، ہے نا، مَن يُؤْمِن بِاللَّهِ، جو اللہ پر ایمان لایا، اللہ کا مومن طاغوت کا کافر، اور کچھ وہ ہیں جو طاغوت کے مومن ہیں اللہ کے کافر ہیں، تو ہر مومن کافر ہے اور ہر کافر مومن ہے، بس فرق یہ ہے کہ ہم اللہ پر ایمان رکھتے ہیں اور طاغوت کا انکار کرتے ہیں، کفر طاغوت کا اختیار کیا ہے ہم نے، کچھ وہ ہیں جو طاغوت پر ایمان رکھتے ہیں اور اللہ کا انکار کرتے ہیں، ورنہ کافر کوئی گالی نہیں ہے۔ ہمارے عام طور سے ہندوستان میں بحث چل رہی ہے کہ قرآن میں جو ہے وہ گالیاں بہت ہیں، گالیوں کو قرآن سے نکالا جائے، ڈیمانڈ ہے جہاں جہاں لفظ کافر آیا ہے اس کو قرآن سے نکال دیا جائے، قرآن گالی نہیں ہے، ایک حقیقت کا اظہار ہے۔ بھئی ہم کہتے ہیں کہ آپ اللہ کو نہیں مانتے، آپ اللہ ہے کافر، اس میں گالی کون سی، آپ کہہ دیجیے ہم مانتے ہیں، بات ختم، ہم کہہ دیں گے ٹھیک ہے آپ مانتے ہیں۔ تو کفر کوئی گالی نہیں ہے، بلکہ کفر ایک حقیقت کو بیان کیا جا رہا ہے، کفر کا معنی ہے چھپانا یا انکار کرنا۔ کسان کو عربی زبان میں کافر کہتے ہیں، کافر کی جمع کفار ہے، قرآن کی وہ آیت ہے کہ جب بارش ہوتی ہے اور سبزے یہ جو ہے کھل اٹھتے ہیں، یہ جو ہے جب زمین سے سبزے اگتے ہیں، لہلہانے لگتی ہے زمین، تو وہاں کے اوپر کافروں کو خوشی ہوتی ہے بارش کے ہونے سے، فصل کے اگنے سے، صرف کافروں کو خوشی ہوتی ہے، مومنوں کو نہیں ہوتی ہے، یہاں کافر سے مراد کسان ہیں۔ کسان کو کافر کیوں کہا گیا، کیا کسان دانا چھپا دیتا ہے نا زمین میں، इसलिए उसे काफिर कहा गया। तो इन्नल्लज़ीना यकफुरूना बिआयातिल्लाह, तो तकफीर, तकफीर का माना क्या है? छुपा देना, जो हमारी खामियां थी, बुराइयां थी, सब पर पर्दा पड़ गया, सब छुपा दी गई, सब दफन कर दी गई सारी बुराइयां, अब कोई बुराइयां नहीं बची। कैसे होता है वो अमल? एक चीज जो हमारे सारी अलैकुम सलाम पिछली खताओं, गलतियों, खामियों सबको जो है माफ हो जाता है इसके जरिए से, वो है अमल साले ईमान के साथ। अगर ईमान के हमरा अमल साले है, जितना भी पिछला गुनाह है, पिछली खताएं हैं, वो सब माफ हो जाती हैं। वमन युमिन बिल्लाह व यअमल सालिहन युकफ्फिर अन्हु सय्यातिह व युदखिलहु जन्नातिन तजरी मिन तहतिहल अनहार खालिदीना फीहा अबदा ज़ालिकल फौज़ुल अज़ीम। कुरान मजीद सूरह तगाबुन आयत नंबर 9 इरशाद होता है कि जो लोग ईमान लाए अल्लाह पर, और सिर्फ ईमान नहीं है, उसके साथ साथ यामलो सालिहन, और नेक काम भी अंजाम देते हैं, जिसका अंजाम क्या होता है, नतीजा क्या होता है, यो कफिर सय्याते, अल्लाह उसकी सारी खताएं, अलैहिस्सलाम, सारे गुनाह, सारी गलतियों पर पर्दा डाल देता है, कुछ नहीं। अब कयामत के दिन जब आएंगे, जितने भी चीजें थी वो सारे के सारे क्या हो जाते हैं, उनके ऊपर पर्दा पड़ गया है, पर्दा पोशी हो गई है उनकी, सब दफन कर दी गई है, गोया अब हमारे नामे अमाल में कोई गुनाह बाकी ही नहीं बचा है। वो युदखिल हो जन्नात इन तजरी मिन तहतिहल अनहार, अल्लाह ऐसे लोगों को जन्नत में दाखिल करता है, और वो भी दो दिन के लिए नहीं, दो चार दिन के, खालिदीना फीहा अबदा, अलैकुस्सलाम रहमतुल्लाह, हमेशा हमेशा वो उसके अंदर रहेंगे, ज़ालिकल फौज़ुल अज़ीम। इससे बड़ी कामयाबी और क्या हो सकती है कि इंसान को हमेशा हमेशा के लिए जन्नत में ठिकाना मिल जाए। दूसरी चीज जो गुनाहों को खत्म कर देती है, गलतियों पर पर्दा डाल देती है, खताएं ये जो है दफन हो जाती हैं, तकफीर का अमल जिससे अंजाम पाता है, वो है नमाज। तर्क नमाज हफ्ते अमल का सबब है, खुद अंजाम देना नमाज का, फेले नमाज जो है वो क्या है, फेले नमाज सबब होता है कि पिछले गुनाह जो है सब इंसान के धुल जाते, शर्त है कि नमाज के बाद अगला गुनाह ना कर दें, क्योंकि तकफीर का ताल्लुक ये जो है माजी से है, पहले जो गलतियां कर चुके हैं उनके ऊपर जो है पर्दा पड़ जाएगा, आइंदा की गलतियों का हिसाब यहां पे नहीं है। तो नमाज उन चीजों में से है जिसके बिना के ऊपर पिछली गलतियां, पिछली खताएं जो हैं माफ हो सकती है। चुनाने कुरान मजीद सूरह हूद आयत 114 में इरशाद होता है कि वाकिम सलाता तरफ़ इन्हार व ज़ुल्फ़म मिन अल्लैल, ये जो है नमाज को कायम करो दिन के दोनों अतराफ में, सुबह की नमाज आ गई और ये जो है जोहर असर की नमाज आ गई, व ज़ुल्फ़म मिन अल्लैल, और रात की इब्तदाई सातें जो हैं, जिसमें जो है मगरिब और ईशा की नमाज आ गई, इसको करने से क्या होगा, इन्नल हसनात युज़हिबन सय्यात, ये वो नेकियां हैं जिसकी बिना पर पिछली सारी खताएं, सारी गलतियां, सारे जो है गुनाह सब धुल जाते हैं। अलबत्ता नमाज अगर अपने शरायत के साथ अंजाम दी जाए, खुद नमाज की शरायत क्या है वो फिलहाल मेरा मौजू नहीं है कि मैं उसको बयान करूं, फिलहाल इतना ही समझ रखिए। बाद लोग कहते हैं गुनाह तो कर चुके हैं, मस्जिद में जाके क्या करेंगे, बुलाइए आओ आओ जवानों मस्जिद में, अब क्या करेंगे, हम तो गुनाहगार हैं, हम तो फला हैं, नहीं, गुनाह किया है इसीलिए मस्जिद में आओ, बेगुनाहों की जगह मस्जिद नहीं है, नहीं, उनके लिए भी है, उनके लिए दरवाजा बंद नहीं है, लेकिन ज्यादा जरूरत मस्जिद की उन लोगों को है जो गुनहगार हैं। दादा ये कहते हैं ना कि अब तो हम तो गुनाहगार हैं, हम आके मस्जिद में क्या करें, मस्जिद में मुत्तकी परहेजगार लोग जाएं, नहीं, मस्जिद में आओ, मस्जिद में आने का सबब ये होगा, मस्जिद में आने का असर ये होगा, ये जो है नतीजा मस्जिद में आने का ये होगा कि तुम्हारे पिछले गुनाह, तुम्हारी खताएं, तुम्हारी गलतियां माफ हो सकती है। अब आगे की फिक्र करो, आगे की फिक्र करो, पिछला सारा रिकॉर्ड तुम्हारा जो है वो साफ हो सकता है। तीसरी चीज जिससे पिछले गुनाह माफ हो जाते हैं वो है कर्ज़ुल हसना, कर्ज देना। ये कर्ज वो होता है जो कर्ज देंगे तो सूद मिलेगा, इंटरेस्ट मिलेगा, 5%, 10%, 15%, 20%, जिस मुल्क की जैसी जो है मईशत हो उसके लिहाज से, जहां जितना ज्यादा इफरात अज़हर है वहां उतना ज्यादा जो है सूद ये जो है होता है। तो आमतौर से कर्जा अगर इस पर कोई लेना चाहे तो लेने को बहुत से लोग तैयार हो जाते हैं कर्जा देने के लिए, जितना ज्यादा सूद दीजिए उतनी आसानी से कर्जा वो देने को तैयार हो जाते हैं। लेकिन अगर आप कर्जा किसी से मांगे हैं कि नहीं जो आप देंगे वही, तो हजार तौजीह होती है। देखिए साहब वो कुव्वत खरीद तो हमेशा जो है वो कम होती जाती है। जो सामान आज हम खरीद सकते हैं $10 में, साल भर के बाद वही सामान हमको मिलेगा $12 का, $15 का, $20 का मिलेगा, तो पैसे की वैल्यू तो घटती जाती है। तो आप हमें वही पैसा पलटा के देंगे तो कोई बात नहीं हुई, तो कोई माकूल बात नहीं है, कुछ तो उसके मुकाबले में मिलना चाहिए। हम कुछ इजाफा नहीं मांगते, जो वैल्यू घटी है वही दे दीजिए। उमूमन सूद के दफा में ये सारी बातें की जाती है, वरना कौन देगा, किस लिए कोई देगा। हाँ तो देंगे कुछ मिलने की उम्मीद में ना। तो अब हम जो कर्जा दे रहे हैं, हमने $1,000 दिया, हमको साल भर के बाद मतलब $100 और मिल गए, 1100 मिल गए। $100 की उम्मीद में हमने $1,000 कर्जा दे दिया, $10,000 मिलने की उम्मीद में हमने $1,00,000 कर्जा दे दिया। लेकिन अगर $1,00,000 देकर के $1,00,000 मिल रहा हो तो $1,00,000 कर्जा दे करके $1,00,000 मिल रहा है, अरब क्या उसकी तो कीमत ही नहीं है जो चीज मिलने वाली है। सलाम कर्जुल हसना उन चीजों में, यानी बगैर सूद की तवक्को और उम्मीद के, अलबत्ता कर्जा लेने वाले के लिए ये जो है मुस्तहब है कि आप कर्जा पलटा रहे हैं तो कुछ बढ़ा के दें। हमने आपको अगर $1,00,000 कर्जा दिया है तो हमारे लिए जायज नहीं है कि हम $1,01,000 का आपसे तकाजा करें। $1 भी इजाफा मांगना हमारे लिए हराम है, जायज नहीं है। जो लेते हैं या कुलून नार, वो आग खाते, कुरान की आयत है। लेकिन आपने जो कर्जा हमसे लिया, अगर हमने एक हजार या $100 जो भी आपको कर्जा दिया, आप जो हमें पलटा रहे हैं, मुस्तहब है कि आप अपनी हैसियत के मुताबिक कुछ बढ़ा के दें। आप जब वापस करने कर्जा जा रहे हैं, आपने हमसे $1,000 लिया था, आप 1100 1200 1150 1110 या उसके साथ कोई फूल, कोई मिठाई, कुछ भी, बहरहाल जो चीज भी ऐसी हो अपनी हैसियत के मुताबिक आप बढ़ा करके दें, इजाफा करके दें। ये आपके लिए मुस्तहब है, लेकिन देने वाले के लिए ज्यादा की तवक्को हराम है दुनिया में। लेकिन आखिरत में जो खुदा इनाम दे रहा है वो क्या है, वो ये है कि पिछले गुनाह हमारे माफ हो जाते हैं। ये जो दिया है वो तो मिलेगा, 10 गुना मिलेगा। जो दिया है अल्लाह कर्जा ले रहा है, 10 गुना करके वो तुम्हें देगा वहां पर। लेकिन उसके अलावा जो तुम्हें इनाम, एक्स्ट्रा इनाम जो मिल रहा है वो ये है कि पिछले गुनाह तुम्हारे माफ हो जाते हैं। चुनांचे कुरान मजीद में इरशाद है कि इन अकमतुमुस्सलात, अगर तुमने नमाज को कायम किया, वह आते ही तुम ज़कात, वह आमन तुम बे रसूली व अज़र तुमूहुम, अगर तुम ईमान लाए, अगर तुमने नमाज को कायम किया, अगर तुमने ये जो है ज़कात दिया, अगर तुम मेरे रसूलों पर ईमान लाए और उनकी मदद की। मदद की क्या मतलब, दुश्मनों के नरगे में घिरे हुए हैं, जाकर के उनको जो है बचा दें, घर में खाना नहीं है खाना पहुंचा दें, कपड़ा नहीं है कपड़ा दे दें, आज तो रसूल है ही नहीं, आज कैसे मदद करेंगे उनकी, रसूल तो आज नहीं है। ये खिताब से उन लोगों से है जो इसका इनाम है, सिर्फ उन लोगों से जो पैगंबर के जमाने में, तो नहीं। मदद का मतलब यहां है उनके अहकाम पर अमल, उनके फरामीन पर अमल, क्योंकि अल्लाह की मदद का तकाज़ा भी किया है ना कुरान ने, इन तंसुरुल्लाह यंसुरकुम, अगर तुम अल्लाह की मदद करोगे तो अल्लाह तुम्हारी मदद करेगा। क्या मतलब अल्लाह की मदद करेंगे, अल्लाह भूखा है खाना दें अल्लाह को, वो तो गनी है, दुश्मनों में घिर गया है, नातमा हो गया है, वो तो हर चीज पर कादिर है। इस तरह की मदद का अल्लाह तो मोहताज ही नहीं है, फिर क्या मतलब है इन तंसरुल्लाह, अगर तुम अल्लाह की मदद करें, अगर तुम अल्लाह के कवानीन पर अमल करोगे, उसके तालीमात पर अमल करोगे, उसके जो है फरामीन पर अमल करोगे, यंसुरकुम तो तुम्हारी मदद करेगा, तुम्हें दुश्मनों के नरगे से नजात देगा, फक्र फाके से नजात देगा, आतश जहन्नम से तुम्हें जो है वो नजात देगा। जो माना वहां पर अल्लाह की जो है मदद का है, वही माना यहां पर रसूल की मदद का है। आमन तुम बे रसूली व अज़र तुमू हम, हमारे रसूलों पर ईमान लाए और तुमने उसकी मदद की, उसके बाद अकरस तुम्ला हसना, اور تم نے اللہ کے بندوں کو قرض حسنا دیا. بتایا اللہ کہتا ہے تم نے ان کو قرضہ نہیں دیا, ہمیں قرضہ دیا ہے. اپنی طرف خدا نسبت دیتا ہے. گارنٹر چاہیے تمہیں نا, گارنٹی چاہیے, ضمانت مانگتے ہیں عام طور سے قرضہ دینے میں. ہم سے بڑا ضامن کون ہے؟ ان کے قرضے کو ہم اپنے ذمے لے رہے ہیں. اب اس سے بڑھ کے اور کیا ہے؟ لَأُكَفِّرَنَّ عَنْكُمْ سَيِّئَاتِكُمْ وَلَأَدْخُلَنَّكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ. اگر تم نے ہمارے کہنے سے ہمارے بندوں کو قرض الحسنہ دے دیا ہے, بغیر سودی قرضہ دے دیا, بغیر اس امید کے کہ ہمیں 10% 20% 5% اضافہ ملے گا, اس کے بغیر تم نے اگر دے دیا ہے تو ہم تمہیں اس کا انعام کیا دیں گے؟ تمہارا قرضہ تو واپس کریں گے ہی, ہم نے ذمہ لیا ہے. اس کے علاوہ تمہیں انعام دیں گے کہ تمہاری تمام گزشتہ خطاؤں کو معاف کر دیں گے. لَأُكَفِّرَنَّ عَنْ سَيِّئَاتِكُمْ, پردہ ڈال دیں گے, اصلا گویا ہے ہی نہیں. اگلی دفعہ معاف کر دیا, یعنی خطا تو ہے سب کے سامنے, ہم نے گالی آپ کو دیا, پھر آپ سے معافی مانگا, آپ نے معاف کر دیا, معاف تو ہو گیا, سزا نہیں ملے گی, مگر سب جانتے ہیں کہ ہم نے گالی دیا تھا, سب کی نگاہوں کے سامنے ہمارے یہ جرم ہے تو نا. أُكَفِّرَنَّ عَنْكُمْ سَيِّئَاتِكُمْ, اوجھل کر دیں گے, لوگ اصلاً بھول جائیں گے کہ ہم نے یہ غلطی کی تھی, یہ جو ہے گناہ کیا تھا, تصور میں بھی لوگوں کے نہ رہ جائے گا, کسی کو یاد بھی نہ رہے گا کہ فلاں نے فلاں گناہ کیا تھا. تکفیر کا معنی چھپا دینا بالکل. جس چیز کو اللہ چھپانا چاہے اسے کوئی ظاہر نہیں کر سکتا. لَأُكَفِّرَنَّ عَنْكُمْ سَيِّئَاتِكُمْ وَلَأَدْخُلَنَّكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ, اور تمہیں اس جنت میں جگہ دیں گے جس کے نیچے سے نہریں جاری رہیں گی. تو وہ مسئلہ تھا حبط عمل, کچھ گناہ ایسے ہیں جو ہمارے سارے اچھے کام کو ختم کر دیتے ہیں, اور کچھ ایسے اچھے کام ہیں جن کی بنا پر ہماری پچھلی خطائیں جو ہیں معاف ہو جائے. اب یہ انسان کو اپنا اختیار ہے کہ حبط عمل والا گناہ کرے یا جس سے ہماری خطائیں پچھلی معاف ہو جاتی ہیں ان اچھے کاموں کو انجام دے سکے. آیت سورہ حجرات کی آگے بڑھتی ہے, تیسری آیت, ان الذین یغضون اصواتهم عند رسول اللہ اولئک الذین امتحن اللہ قلوبهم للتقوی لهم مغفرۃ واجر عظیم. قرآن کی دوسری آیت اور تیسری, یہ سورہ الحجرات کی دوسری اور تیسری آیت بالکل ایک دوسرے کے برعکس ہے. پہلی آیت میں یہ جو ہے بد تہذیبوں کی, بدتمیزوں کی, بے ادبوں کا تذکرہ کیا گیا ہے, سرزنش, سزا کا اعلان, اور تیسری آیت میں با ادب افراد کا تذکرہ کیا گیا ہے, بے ادب اور با ادب. ان کے لیے یہ جو ہے اعلان ہے حبط عمل کا, سزا کا اعلان ہے, تیسری آیت میں جو با ادب ہیں وہ افراد جو نبی کے بارگاہ میں یہ جو ہے بد تہذیبی کے ساتھ آتے ہیں, بے ادبی کرتے ہیں آپ کے حضور میں, ان کا تذکرہ ہے, اور ان کا بھی تذکرہ ہے جو نبی کی بارگاہ میں آتے ہیں تو ادب کا خیال کرتے ہیں, ادب کی رعایت کرتے ہیں. ان کی سرزنش, ان کی تعریف کی جا رہی ہے. ان اللہ, ان الذین یغضون اصواتهم عند رسول اللہ, جو لوگ رسول خدا کی بزم میں آ کر کے اپنی آواز کو دھیمی رکھتے ہیں, نیچی رکھتے ہیں آواز کو, اولئک الذین امتحن اللہ قلوبهم للتقوی, یہ وہ افراد ہیں جن کے دلوں کا اللہ نے تقوی کے لیے امتحان کر لیا ہے, امتحان میں پاس ہو چکے ہیں, اس کا انعام ان کو ہے. لہم مغفرۃ و اجر عظیم, بے ادبوں کے لیے سزا کا اعلان, با ادبوں کے لیے انعام کا اعلان ہے. دو انعام ہے, اول تو لہم مغفرۃ, ان کے سارے گناہ معاف ہو جائیں گے. وہاں پہ کیا تھا؟ بے ادب کے لیے ساری اچھائیاں ختم ہو جائیں گی, با ادب کے لیے سارے خطائیں, غلطیاں, گناہ ان کے معاف ہو جائیں گے. وہ اجرون عظیم, اور انہیں بہت بڑا اجر ملے گا. غض عربی زبان میں اوپر سے کسی چیز کو یہ جو ہے نیچے لانے کو کہتے ہیں. نگاہ اونچی ہے, نیچی کر لیا آپ نے, اسے کہتے ہیں غض بصر. اونچی آواز سے بات کر رہے تھے, اپنی آواز کو دھیمی کر دیا, اسے کہتے ہیں غض صوت. غض بصر, غض صوت, نگاہوں کو نیچی کرنے کو بھی کہتے ہیں یہ جو ہے غض, اور آواز کو بھی نیچی کر لینے کو, دونوں اپنے آواز کا جو ہے وہ دھیما کر دیا, نیچا کر دیا, اسے کہتے ہیں غض. چنانچہ نگاہوں کے جو ہے نیچے کرنے کے سلسلے میں بھی قرآن کی آیت ہے کہ قل للمؤمنین یغضوا من افسارهم ویحفظوا فروجهم ذالک اذکا لهم ان الله خبیر بما یصنعون. پیغمبر آپ مومنوں سے کہہ دیں کہ اپنی یہ جو ہے نگاہوں کو بعض مقامات پر نیچی رکھیں، چونکہ من ہے نا، ہمیشہ نیچی رکھنے کی بات نہیں ہے، من افسارہم، بعض جگہوں پر، بعض جگہوں پر نگاہوں کو نیچے رکھنا ضروری نہیں ہے. جب یہ جو ہے نامحرم کے سامنے آ گئے ہیں تو نگاہوں کو کیا کریں، نیچی رکھیں. جہاں عورتوں کو حجاب کا حکم دیا گیا ہے کہ وہ حجاب میں رہیں، وہی مردوں کو بھی حکم ہے کہ اگر بے حجاب عورت آپ کے سامنے آ گئی ہے، اس کا حجاب کسی وجہ سے ہٹ گیا، حجاب کر رہی ہے، کھسک گیا حجاب، ہو گیا کوئی ایسا حادثہ کسی وجہ سے اچانک سامنا ہو گیا، تب آپ کی ذمہ داری کیا ہے؟ صرف اسی کی ذمہ داری ہے یا مردوں کی بھی کوئی ذمہ داری ہے؟ مردوں کی ذمہ داری ہے کہ اپنی نگاہوں کو نیچی رکھیں. قل للمؤمنین یغضوا من ابصارہم، اپنی نگاہوں کو نیچی رکھیں، ویحفظوا فروجہم، اپنی شرمگاہوں کی حفاظت کریں، ذالک ازکا لہم، یہی عمل ان کے لیے ایک پاکیزہ کام ہے، پاکیزہ بات ہے. ان اللہ خبیر بما یصنعون، جو کچھ وہ کرتے ہیں اللہ اس سے باخبر. پھر اس کے فوراً بعد خطاب عورتوں سے آ گیا، پردے اور حجاب کی آیت جو آیتوں میں سے ایک آیت یہی ہے، سورہ نور کی آیت نمبر 30 اور 31. 30 میں جو ہے خطاب یہ مومنوں سے ہے، مردوں سے ہے کہ اپنی نگاہوں کو نیچی رکھیں، عورتوں کے چہرے پر خیرہ نہ ہوں، بلا وجہ بلا سبب ان کے چہرے پر نگاہ نہ ڈالیں، لذت کی نگاہ ڈالنا ان کے لیے جائز نہیں ہے، ذمہ داری یہ ہے کہ نگاہوں کو نیچے رکھیں. فوراً پہ عورتوں کو خطاب آئے کہ قل للمومنات یغضضن من ابصارهن، انہیں بھی مردوں کو دیکھنے کی اجازت نہیں ہے، جیسے مردوں کو اجازت نہیں ہے ویسے ہی عورتوں کو بھی اجازت نہیں ہے. وقل للمؤمنات یغضضن من ابصارهن، اپنی نگاہوں کو نیچی رکھیں، ویحفظن فروجهن، اپنی شرمگاہوں کی حفاظت کریں، ولا یبدین زینتهن الا ما ظهر منها، اور مقامات زینت، مقامات آرائش کا اظہار نہ کریں، ظاہر نہ کریں، دکھاوا نہ کریں، ڈھاکے رہیں، چھپائے رہیں اسے، الا ما ظهر منها، مگر وہ حصے جو خود بخود ظاہر ہیں. یہ عام طور سے تفسیروں میں استثناء سے مراد چہرہ اور یہ ہاتھ لیا گیا ہے کہ چہرہ اور یہ ہاتھ کے علاوہ پورا بدن عورتوں کے لیے کور کرنا واجب ہے. اب وہ کور کس طرح سے کریں، جو ہے برقع پہن کر کے کریں، چادر پہن کر کے کریں، لمبا کوٹ پہن کے کریں، شلوار، جمپر، دوپٹہ، ساڑی وغیرہ، جو بھی بہرحال جس طریقے سے بھی کر سکتے ہیں، وہ کیفیت کو اسلام نے معین نہیں کیا ہے کہ کیفیت کیا ہے، ہاں اسے معین کر دیا ہے کہ بدن چھپا رہے، آرائش جو ہے ظاہر نہیں ہونا چاہیے. تو بہرحال غض صوت بھی ہے اور غض جو ہے نظر بھی ہے. غض صوت، پیغمبر کی بارگاہ میں جب آؤ تو کیا کرو، آواز دھیمی رکھو. ان الذین یغضون اصواتهم، دوسری آیت میں عرض کیا کہ دوسری آیت میں جو لوگ رسول سے جو ہے بلند آواز سے بے ادبی کے ساتھ پیش آتے تھے، بلند آواز سے رسول سے بات کرنا یہ جو ہے بے ادبی ہے، اور دھیمی آواز میں رسول سے بات کرنا یہ ادب ہے. پہلی آیت میں بے ادبی کا تذکرہ کیا اور بے ادبوں کی مذمت، سرزنش، سزا. دوسری آیت میں فوراً یہ سمجھ سمجھنا کہ سب ایسے ہی تھے، نہیں، پیغمبر کی بزم میں کچھ ایسے بھی تھے جو با ادب تھے، ادب کا لحاظ رکھتے تھے. دیکھیں فن تربیت کا اصول یہ ہے، عام طور سے ہم لوگ اس اصول سے غفلت برتتے ہیں کہ اگر بری بات پر ٹوک رہے ہیں تو اچھی بات کی تعریف بھی ہونا چاہیے. آپ کا بیٹا ہے، آپ اسے ہر وقت ٹوکتے ہی رہ جا رہے ہیں، ہر وقت ڈانٹ ہی رہے ہیں، بچے محسوس کر رہا ہے کہ اس گھر میں ہمارے باپ رہتے ہیں یا یہ جو ہے دشمن رہتے ہیں ہمارے. لیکن اگر بچے کے اچھے کاموں پر آپ اس کو آفرین، مرحبا، سبحان اللہ، انعام، جائزہ وغیرہ دیں اسے، اور غلطیوں پہ ٹوکیں، غلطیوں پہ ٹوکنا ہے، چھوڑ نہیں دینا ہے اسے. البتہ ٹوکنے کا انداز کیا ہونا چاہیے، پہلے عرض کر چکا ہوں اس کو، جہاں غلطیوں کے اوپر ہم ان کو یہ جو ہے سرزنش کرتے ہیں، تنبیہ کرتے ہیں، سزا دیتے ہیں، وہیں پر ضروری ہے کہ اچھائیوں پر انہیں انعام بھی دے. یہ قرآنی تربیت ہے کہ قرآن جہاں کہیں یہ جو ہے تذکرہ کرتا ہے غلطیوں کا، خامیوں کا، گناہوں کا، یہ جو ہے برائیوں کا، وہیں اچھائیوں کا بھی تذکرہ کرتا ہے. جہاں عذاب کی خبر دیتا ہے وہیں پر انعامات کی خبر بھی دیتا ہے قرآن. یہ دنیا میں ایسا نہیں ہوتا، دنیا میں اگر آپ یہ جو ہے جرم کریں گے تو سزا ملے گی، اگر آپ جو ہے وہ جرم نہ کریں تو انعام ملے گا. गाड़ी आप चला रहे हैं ट्रैफिक के कानून के अगर खिलाफ वर्जी करेंगे तो टिकट मिलेगा, और अगर आपने बिल्कुल ठीक ठाक चलाया तो क्या हुकूमत की तरफ से कोई इनाम भी आएगा आपके लिए कि जी आज आपने गाड़ी बहुत अच्छी चलाई थी ये $10 या यूं ही खती आ जाए कि जी सुभान अल्लाह माशाल्लाह आप बहुत अच्छे आदमी हैं, कोई ऐसा आएगा? इस्लाम में ऐसा नहीं है। अर्ज किया कि हफ्ते अमल भी तकफीर अमल भी, बैलेंस है, तवाजुन है, सजा है तो इनाम भी है, तनहा सजा नहीं है। अगर फन तरबियत में चीज जरूरी है, अगर वाकई ना बच्चे की तरबियत करना चाहते हैं तो बच्चों की जहां खताओं और लगविशों के ऊपर आप रोकते टोकते हैं वहीं पर उनकी तारीफ भी कीजिए। जिम्मेदारियां देने से पहले, मैंने पहले दर्ज किया था, जिम्मेदारियां देने से पहले कुरान तारीफ करता है। रोजे का हुक्म देने या अय्युहल्लज़ीना आमनू, पहले तारीफ करता है, नहीं कहता है तुम पर रोजा वाजिब है, वो कह सकता था खुदा कौन सी बड़ी बात थी, या अय्युहल्लज़ीना आमनू माशाल्लाह आप तो साहिब ईमान है मोमिनो, तो जहां काफिरों गाली है वहीं पर मोमिनो अच्छा लगता है ना सुन करके, अरे फना साहब तो बड़े मोमिन हैं, अच्छा लगता है लोगों को, या अय्युहल्लज़ीना आमनू जहां उनको रोकते टोकते हैं वहां पर उनकी तारीफ भी कीजिए, सजा दे जहां देते हैं वहां उन्हें इनाम भी दीजिए। कुरान ने बैलेंस रखा, या अय्युहल्लज़ीना आमनू ला तरफ़ऊ अस्वातकुम फौका सौति नबी वला तजहरू लहू बिलकौल कजहरि बअदिकुम लिबअद अन तहबत अमालुकुम वअंतुम ला तशऊरून, नबी के सामने अदब से बैठो, नबी आम इंसान नहीं है, आम इंसानों में और नबी में फर्क है, आम इंसानों के दरमियान अगर तुम ऊंची आवाज में बात कर लोगे तुम्हारा अमल हफ्त नहीं होगा, जैसे तुम आपस में एक दूसरे से ऊंची आवाज में बात करते हो, अगर नबी से बात कर लोगे तो सारे अमाल तुम्हारे हफ्त हो जाएंगे। उसके फौरन बाद अच्छों का तस्करा भी किया, और अगर तुमने नबी के सामने धीमी आवाज में बात किया तो क्या होगा, इन्नल्लज़ीन यगुज़ूना अस्वातहुम आवाज को धीमी कर दिया तो क्या होगा, इन्द रसूलुल्लाह उलाइकल्लज़ीन इम्तहनल्लाहु क़ुलूबहुम लित्तक़्वा, ये वो अफराद हैं, ये कोई मामूली लोग नहीं है, ये वो अफराद हैं कि अल्लाह ने इनके दिल को जांच लिया, परख लिया है, इनके दिल की गहराइयों में तकवे की जड़ें पाई जाती हैं। उनके लिए क्या था, हबतत अमालुहुम, उनके सारे अमल चले जाएंगे, अंतहबत अमालुहुम वहुम ला यशुरून, यहां पे क्या है, लहुम मग़फ़िरतुन व अजरुन अज़ीम, यहां बिल्कुल जो है मामला बरक्स है, मामला जो है उल्टा है। आयत क्या कहना चाह रही है, अदब की अहमियत को बयान कर रही है आयत। आज मग़रिबी तहजीब की वजह से आहिस्ता आहिस्ता हम लोग अदब से दूर होते जा रहे हैं, कल जो चीजें हमारे आदाब में मानी जाती है, तहजीब मानी जाती थी, अब वो चीजें ये जो है तकरीबन मदह का खेज बनती जा रही हैं। हुनर जितने आप बेअदब हो जाए उतना ही हुनर माना जाता है। आज तालीम ऐसी हो गई जैसे जैसे इल्म बढ़ता जाता है वैसे ही जो है ये बेअदबी का जज्बा भी परवान चढ़ता जाता है। पहली क्लास का बच्चा ज्यादा बेअदब होता है अपने ये जो है वो टीचर के मुकाबले में, जैसे जैसे क्लासें बढ़ती जाती हैं वैसे वैसे जो है बेअदबी का जज्बा भी जो है परवान चढ़ता जाता है। कुरान कहता है अदब अलामत तकवा है, धीमी आवाज से बात करना अदब है ना, कुरान कहता है ये अलामत तकवा है, अगर किसी के अंदर अदब पाया जाता है तो एक अलामत है तकवा, सारी अलामत यही नहीं है और भी चीजें हैं लेकिन अदब जो है अलामत तकवा बता है। ये अदब दायमी होना चाहिए, वक्ती नहीं। अरे बाज कमालात वो होते हैं बाद लोगों में जो वक्ती होते हैं धोखा देने के लिए, मालूम है साहब ये जो है फला लड़के की फला लड़की के साथ ये जो निस्बत तय हो रही है, पैगामात आ जा रहे हैं, लड़की वाले आ रहे हैं इनको देखने के लिए, उन्होंने अंदाजा लगा लिया कि लड़की वालों को क्या चीज ज्यादा पसंद है, अगर लड़की वाले जरा मजहबी है दीनदार हैं तो साहब वो कहां हैं, लड़के साहब कहां हैं, जी वो ये जो है नमाज पढ़ रहे हैं अभी मुसल्ले पर बैठे, अच्छा माशाल्लाह लड़का नमाजी है, मालूम है साहब लड़की वाले जरा पैसे उसे के चक्कर में ज्यादा हैं, दौलत को ज्यादा, उस दिन तो उनके घर के अंदर सखावत का दरिया बहने लगा, दस्तरखान जो लगा तो लोग देखते ही रह जाएं, आइए घुमाने ले जाएं टहलाने ले जाएं ये वो जितना भी हो सकता है दौलत की नुमाइश। तो ये जो है सखावत वक्ती है, ये इबादत क्या है, वक्ती फसली। तभी मैंने अर्ज किया था ये जो फसली ईमान, ईमान जो कुरान की निगाह में अहम है वो दायमी ईमान है, फसली ईमान किसी काम का क्योंकि हमारे यहाँ बाद ईमान जो है, बाद लोगों का ईमान दायमी होता है, बाद का ईमान फसली होता है, कुछ का ईमान मुहर्रम में जागता है। मुहर्रम में भी किस्में हैं, बास का ईमान 2.5 महीने का होता है, बास का ईमान 40 दिन का होता है, बास का ईमान 10 दिन का होता है, बास का सिर्फ आशूर के दिन का होता है। सिर्फ आशूर को जो है मजलिसों में नजर आएंगे बकिया। कुछ का ईमान जागता है माह रमजान में, और माह रमजान में भी कुछ का इफ्तार के मौके पर ईमान जागता है। पूरे दिन उनको ईमान से कोई वास्ता नहीं है, किस्सा है, जोक है। बहरहाल आखिर वक्त आ गया है, थक गए हैं आप लोग भी, इफ्तार का वक्त करीब आ रहा है। कि एक साहब थे जो फकत इफ्तार के मौके पे आते थे, फकत इफ्तार के मौके पे आते थे, आगे आगे मालूम था इनको, सबको जानते थे कि ये रोजे से इनको वास्ता नहीं, नमाज से इनको वास्ता, दीन से कोई वास्ता नहीं, इफ्तार में बड़ी पाबंदी से, मुस्तैदी से सबसे आगे आगे, सबसे पहले, कुछ मजबूरी थी सबसे आगे। सुनिए मजबूरी उनकी क्या थी, खुद जवाब दिया उन्होंने क्या मजबूरी थी। अब इफ्तार खाने की मजबूरी थी, रोजा रखने की नहीं। बहरहाल किसी ने कह दिया कि भाई आप क्यों आते हैं, आपको क्या लेना देना है इफ्तार से। भाई आप क्या चाहते हैं, नमाज मैं नहीं पढ़ता, रोजा मैं नहीं रखता, हज मैं नहीं करता, खुम्स ज़कात देने का मुझे हौसला नहीं है, इफ्तार भी न करूं पक्का काफिर बन जाऊं। सबूत ईमान के लिए कुछ तो चाहिए, सबूत ईमान के लिए नहीं, अबदी ईमान, फसली ईमान की बात नहीं। अब आदाब भी क्या है, अबदी। एक दिन पैगंबर के बारे में ऐसा से बोल लिया नहीं, यगुज़ूना मिन अस्वातिहिम, यगुज़ूना ये जो है मुजारे का सेगा है अरबी जबान में, ये जो है मुजारे में इस्तेमरार, दवाम पाया जाता है, यानी ये अमल एक दिन दो दिन का नहीं, हमेशा उनकी सीरत ही यही है, उनका तरीका ही यही है। जब कभी बज़्मे पैगंबर में आते हैं तो यगुज़ूना मिन अस्वातिहिम, अपनी आवाजों को धीमा कर लेते हैं। पैगंबर की बज़्मे हर तरह के लोग थे, कुछ वो भी थे जिन्होंने आवाजें ऊंची की, जब भी तो कुरान कह रहा खाम खा, तो कुरान कुरान में अर्ज किया कि बहुत ही ये जो है नफी तुली बातें होती हैं ना। पैगंबर के बज़्म में बाद लोगों ने आवाजें ऊंची की, इतनी आवाजें ऊंची की पैगंबर को कहना पड़ा कुम उन्नी, भाग जाओ यहां से। इब्ने अब्बास कहते हैं मैं उस वक्त को भूल नहीं पाता हूं, सदमे को भूल नहीं पाता हूं, जिस वक्त पैगंबर कलम और दावात मांग रहे थे कि लाओ मैं लिख दू तुम्हारे लिए वो चीज जिसके बिना पर तुम कभी गुमराही का शिकार ना हो गए। लोगों ने शोरगुल करना शुरू किया, साहब ने कहा कि नर रजुल यहजुर, हजियान बक रहे हैं, बुखार की शिद्दत है। आखिर में पैगंबर को कहना पड़ा कूमो अन्नी, वो साहिब खुल्क अजीम पैगंबर, भाग जाओ मेरे पास से, निकल जाओ मेरे पास से। पैगंबर की बारगाह का एहतराम, हत्ता पैगंबर के इंतकाल के बाद भी जब इमाम हसन अलैहिस्सलाम की शहादत हुई है, और इमाम की शहादत के बाद आपका जनाजा पैगंबर के जवार में आया है, अब दफन होने के लिए या फकत तवाफ के लिए, तवाफ कब्र पैगंबर के लिए, बहरहाल बहुत से लोग इकट्ठा हो गए, और इकट्ठा होने के बाद हंगामा होने लगा कि हम यहां दफन नहीं होने देंगे। शोर की आवाज जब बुलंद हुई, तमाम हसन ने कहा कि पैगंबर का एहतराम करो, ला तरफाओ अस्वातकुम फौक सौतिन नबी, ठीक है कोई बात नहीं है, हम जनाजे को ले आके बकी में दफन कर देंगे, लेकिन पैगंबर की बेहुरमती हमें बर्दाश्त नहीं है, हम नहीं चाहते कि यहां पर पैगंबर के रोजे के पास लोगों की आवाजें बुलंद हो, शोर शराबा हो, शोर गुल हो। इतना एहतराम पैगंबर था, लेकिन बहरहाल उसी मस्जिद में घोड़े बांधे गए। तमाम चीजों से आप लोग वाकिफ हैं, खुदा वंदे आलम से दुआ है कि खुदा हमें इस बात की तौफीक इनायत फरमाए कि हम हमेशा अदब को अपनी जिंदगी में इख्तियार करें, बेअदबी से हमेशा अपने को दूर रखें। वस्सलामु अलैकुम व रहमतुल्लाहि।